आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि
प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, हार्दिक स्वागत छ आज पनि यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा। साथै जय मसीह अनि नमस्कार श्रोता। आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन दोस्रो समुएल 2 र 3 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ दाऊदलाई यहुदाको राजा बनाइयो। मित्र, दाऊद परमेश्वरको निर्देशनद्वारा हेब्रोनमा जान्छन्, जहाँ तिनलाई यहुदाको राजा बनाइदछ। सौलको सैनिकको सेनापति अब्नेरले सौलको छोरा इसबोसेतलाई इसरायलको अर्को 11 कुलहरूमाथि राजा बनाउँदछन्। गृहयुद्ध आरम्भ हुन्छ। दोस्रो समुएल 2:1 पदमा भनिएको छ, त्यसपछि दाऊदले परमप्रभुले यसो भनेर सोधे, के म यहुदाको कुनै एउटा शहरमा जाउँ? परमप्रभुले जवाब दिनुभयो, उक्लि जाऊ। दाऊदले सोधे, कुन चाहिँ शहरमा? अनि यस्तो जवाब आयो, हेब्रोनमा। यहाँ उल्लेखित यसपछिले चाहिँ साउल र जोनाथनको मृत्युमाथि दाउदको शोकपछि त्यसको संकेत गर्दछ। अहिले साउल दृश्यदेखि बाहिर छ र दाउद अब के गर्नुपर्ने हो सो जान चाहन्छन्। दाउद परमेश्वरलाई सोध्दछन्, के म यहुदाको शहरहरूमा जाउँ? किन उसले यो प्रश्न सोधे? भन्दा अहिलेसम्म उनी पलिस्तीहरूको देशमा थिए। साउल मरिसकेका छन् र दाउद अर्को राजा हुनुपर्नेछ। अब उसको दोस्रो कदम वा चाल कस्तो हुनुपर्छ त? तिनले परमप्रभुबाट निर्देशनहरू नपाइन्जेलसम्म पर्खिरहे। दाउदले सिके कि उसले निर्देशनको निम्ति मार्गदर्शनको निम्ति निरन्तर पर्खनै पर्छ। परमेश्वरले उसलाई हेब्रोनमा जानलाई भन्नुभयो। हेब्रोन यहुदाको दक्षिण भागमा पर्दछ, जुन पलिस्तीको सीमाबाट त्यति धेरै टाढा छैन। परमेश्वरले उसलाई अति नै होशियारपूर्वक चाल चल्नलाई भनिरहनु भएको छ। तिमी त्यहाँ गएर एकपल्टमा इसरायललाई हात लिन होइन तर आफैलाई उपलब्ध गराउन जानु पर्थ्यो। 2 पदमा भनिएको छ, यसैले दाउद आफ्ना 2 पत्नीहरू इजरेली अहिनोम र कर्मेलका नाबालकी विधवा अभिगेलको साथमा त्यहाँ गए। जब दाउद हेब्रोनतिर प्रस्थान गरे, उसले आफूसँग 2 स्त्रीहरू लिएर गए, जो यस समयमा उसका पत्नीहरू थिए। सम्भवत तपाईँ सोधिरहनु भएको होला कि परमेश्वरले बहुविवाह 2 पत्नी राख्ने काममा स्वीकृति मंजूर दिनुहुन्छ त? अह, कदापि दिनुहुन्न। हामी देख्नेछौ यसले तिनको जीवनमा ठूलो समस्या खड़ा गरिदियो। अनि पछिबाट हामी देख्नेछौ कि दाउदले अरू पत्नीहरू पनि विवाह गरेर ल्याए। 3 पदमा भनिएको छ, आफूसँग लागेका मानिसहरूलाई पनि तिनीहरूका जहानै समेत दाउदले ल्याए र तिनीहरू हेब्रोन र त्यसका शहरहरूमा बसोबास गरे। अहिले दाउदको राजभक्त अनुकरण गर्ने उसलाई पछ्याउने मानिसहरू तिनीसँग आए र आफ्ना परिवारसँग हेब्रोनको शहरमा बसोबास गरे। 4 पदमा, अनि यहुदाका मानिसहरू आएर दाउदलाई त्यहाँ यहुदाका घरानामाथि राजा अभिषेक गरे। याबेस गिलादका मानिसहरूले साउललाई गाडेका थिए भनेर दाउदलाई सुनाइयो। मित्र, अहिले दाउद आफैले आफैलाई उपलब्ध गराएका छन् र आफ्नै कुलका मानिसहरू यहुदामाथि राजाको निम्ति अभिषेक गर्न आए। अनि 5 पदमा भनिएको छ, तब तिनले तिनीहरूलाई यो समाचार पठाए, तिमीहरूले आफ्ना स्वामी साउलप्रति देखाएको भक्ति र उहाँलाई गाडेकोमा परमप्रभुले तिमीहरूलाई आशिष दिउन्। दाउदले अति नै बुद्धिमान काम गरे। साउललाई पुर्ने मानिसहरू तिनीप्रति भक्त निष्ठावान थिए र अहिले दाउद तिनीहरूलाई यसको निम्ति धन्यवाद दिन्छन्। दाउदसँग परमप्रभुको अभिषेक जनको लागि महान आदर सम्मान थियो। दाउदसँग साउललाई मारेर आफैलाई राजा बनाउने 2 अति नै राम्रा मौका अवसर पाएका थिए, तर उसले त्यो गरेनन्। दाउदका राम्रा पक्षका कुराहरू प्राय जसो उपेक्षा गरिन्दछ, बेख्याल गरिन्छ, वास्ता गरिँदैन, किनभने यस्तो देखिन्छ उसको पापले तिनीहरूलाई दुर्बोध गरेको छ, कति पनि प्रकट गराएको छैन। यो आकाशलाई ढाक्ने बादल जस्तै हो, जुनले उसको जीवनको सूर्यकिरणलाई थुनिदिन्छ, ढाकिदिन्छ। धेरै क्षेत्रहरूमा दाउद अति नै महान अद्भुत व्यक्ति थिए। पछिबाट तिनले आफ्नो प्रत्येक दिनको महान पापको न्याय दण्ड काटे, दण्ड भोगे। दाउदले याबेस गिलादका मानिसहरूलाई तारीफ गरे। 6-7 पदमा भनिएको छ, यसकारण यसको निम्ति परमप्रभुले तिमीहरू प्रति आफ्नो दृढ प्रेम र विश्वसनीयता देखाउन्, अनि तिमीहरूले यो काम गरेको हुनाले म पनि आफ्नो तर्फबाट तिमीहरूमाथि उही निगा राख्नेछु। बलिया र आँटी लाऊ, किनभने तिमीहरूका स्वामी सौलको मृत्यु भएको छ र यहुदाका मानिसहरूले मलाई आफ्नो राजा अभिषेक गरेका छन्। मित्र, त्यसपछि दाउदले राजाको रूपमा तिनीहरूका सहायता भक्ति निष्ठाको विन्ती गरे, जस्तो कि तिनीहरूले सौलको निम्ति दिएका थिए। यो कुराको ध्यान दिउ कि दाउद यस समयमा कूटनीतिक र प्रशंसनीय तरिकामा अघि चाल चलिरहेका छन्। हामीले यो तथ्यको बुझ्नुपर्छ कि दुवै सौल र जोनाथनसँग छोराहरू थिए अनि तिनीहरूमध्ये एकजना स्वाभाविक रूपमा सिंहासनमा आउने थिए यदि परमेश्वरले हस्तक्षेप नगर्नु भएको भए। सौलको सेनाको क्याप्टेन अब्नेर तुरन्तै तिनीहरूको निम्ति एकजनालाई राजा बनाउन चाल चले। यो कुराको ध्यान दिउ कि उसले के गरे। आठ र नौ पदमा भनिएको छ, यसै बीचमा सौलका सेनापति नेरका छोरा अब्नेरले सौलको छोरा इसोबसेबेतलाई यर्दनवारी महनोममा ल्याए अनि गिलात, असुरी, इजरेल, एफ्राइम र बेन्यामिन र सारा इसरायलमाथि तिनलाई राजा तुल्याए। मित्र, राज्यको यो विभाजनको आरम्भ हो जुन सुलेमानको शासनपछि आउनेछ जब यरोबामले विद्रोहको अगुवाई गर्दछन्। यो पहिलो खण्डन हो, पहिलो विघटन हो, पहिलो टुटाई हो। सर्वप्रथममा दाउदलाई खाली दक्षिणी यहुदा राज्यको राजा बनाए तर उत्तरका कुलहरूले सौलको छोरा इसोबोसेतलाई आफ्नो राजा बनाए। दश र एघार पदमा भनिएको छ, इसरायलका राजा हुँदा इसोबोसेत 40 वर्षका थिए र तिनले 2 वर्षसम्म राज्य गरे। तापनि यहुदाको घराना चाहिँ दाउदकै पछि लाग्यो। हेब्रोनमा यहुदाको घरानामाथि दाउदले 7.5 वर्षसम्म राज्य गरे। यो चाहिँ गृहयुद्धको विराम वा मध्यन्तर थियो, अर्थात उत्तर राज्य र दाउदको दक्षिणी यहुदा राज्य बीचको युद्धको मध्यन्तर थियो। यसले पूरा इसरायल राष्ट्रको शक्ति र साधनहरूको स्रोतहरूको क्षीण गर्यो, कमजोर गर्यो। यो वास्तवमा दयनीय कुरा थियो। 12-13 पदमा भनिएको छ, नेरका छोरा अब्नेरले सौलका छोरा इसोबोसेतको फौज लिएर महनोमबाट गिबोनमा धावा गरे अनि सरुयाका छोरा योआबले दाउदका फौजको साथमा हेब्रोनबाट धावा गरे। तिनीहरूले एक अर्कालाई गिबोनको पोखरी नेर भेटे र एउटाले पोखरीको वारी र अर्काले पोखरीको पारी हमलाको लागि मोर्चा बाँधे। मित्र, अगाडि हामी पढ्दछौ 14-16 पदमा, अब्नेरले योआबलाई भने, तिम्रा र मेरा जवान मानिसहरू मध्येका कोही आएर हाम्रो सामने एक एक जना गरी लडुन्। युवाले जवाब दिए, हुन्छ, तिनीहरूले त्यसै गरून्। त्यसै कारण तिनीहरू आए र बेन्यामिन र सौलका छोरा इसोबोसेतका तर्फका 12 जना र दाउदतर्फका 12 जना एक एक जना गरी आफ्नो स्थानमा खड़ा भए। तब तिनीहरू हरेकले आफ्नो आफ्नो विरोधीको टाउको समातेर कोखामा छुरी रोपिदियो। यसरी तिनीहरू एकसाथ ढले। यसै कारण गिबोनको त्यस ठाउँलाई हेलकत हजुरिम भनियो। हजुर 17 पदमा भनिएको छ, त्यस दिन घमासन युद्ध भयो अनि अब्नेर र इसरायलका मानिसहरू दाउदका फौजको सामु हारे। मित्र, अहिलेसम्म दाउद युद्धमा धेरै नै अनुभवी योद्धा छन्। तिनी कति पनि निर्दोष भेडा गोठाला छैनन्, अबोध भेडा गोठाला छैनन्, जस्तो कि हामीले तिनलाई पहिलेपल्ट देखेथ्यौं। तिनले आफ्नो धेरै समय पृथ्वीका ओडा र गुफाहरूमा लुकेर बिताए र त्यसै बेला आफ्नो नीति युद्धका मानिसहरू जम्मा गरे आफ्नो निम्ति। दाउद यस किसिमको युद्धमा अति नै अनुभवी र सिपालु योद्धा थिए। यसरी हामी देख्छौं कि उसको नेतृत्वमा उसका मानिसहरूले अब्नेरमाथि विजय गर्न सके, जो संख्यामा धेरै नै थिए। अहिले म तपाईहरूलाई केही कुरा भन्न चाहन्छु जुन यहाँ उल्लेख छ। साउलका सेनाका क्याप्टेन अब्नेरलाई असाहेलले पिछा गरे। असाहेलले चाहिँ युआबको भाइ, असाहेल चाहिँ युआबको भाइ थिए जो दाउदका सेनापति थिए। 18 पदमा भनिएको छ, सरुयाका तीनै भाइ छोराहरू युआब, अभिषय र असाहेल त्यहाँ थिए। अहासेल मैदानमा कुद्ने हरिण जतिकै छिट्टा थिए। असाहेलले अब्नेरलाई खेदे र 20-23 पदमा भनिएको छ, अब अब्नेरले पछि फर्केर सोधे, हे असाहेल, के तिमी नै हो? हो भने तिनले जवाब दिए। अब्नेरले भने, दैनिकी देब्रेतिर लागेर जवानहरू मध्येका एकजनालाई पक्रेर त्यसलाई लुट। तर असाहेलले उसलाई खेद्न छोडेनन्। अब्नेरले फेरि, मलाई खेद्न छोडिदेऊ भने चेतावनी दिए। उनले भने, मैले तिमीलाई कसरी मानु? तिम्रो दाजु युआबलाई मैले कसरी मुख देखाउनु? तर जब असाहेल अन्यन्त्र लाग्न मानेनन् तब अब्नेरले आफ्नो भाला पछिल्लोतिर हानेर तिनको भुँडीमा रोपिदिए र भाला तिनको पछिल्लोतिर निस्क्यो र तिनी बाटैमा ढलेर मरे। असाहेल मरेर लुटेको ठाउँमा आइपुग्ने सबैजना त्यहाँ नै अडिए। अब्नेरले आफूलाई खेद्नेलाई रोकिदिन चेतावनी दिए। असहायले इन्कार गरेर रोक्न मानेनन्। अन्तिममा अब्नेर फर्केर असहायलको भुँडी वारपार हुने गरी भालाले प्रहार गरे। अब्नेरले युआबको भाइलाई मारे, मतलब युआबको हृदयमा कटुता घृणा हुनेछ र बदला लिने तीव्र इच्छा आउनेछ। हामी देख्नेछौ कि पछिबाट उसले त्यो बदला लिई छोड्नेछ। 32 पदमा भनिएको छ, तिनीहरूले असहायलाई बोकेर लगे र बेतलेममा तिनका बाबुको चिहानमा गाडे। त्यसपछि युआब र तिनका मानिसहरू रातभर हिँडेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे। मित्र, असहायलको मृत्यु र दफनले यो अध्यायलाई बन्द गर्दछ। असहायलको दफनपछि दाउदका मानिसहरू रातभरि हिँडेर मिरमिरे उज्यालोमा हेब्रोनमा पुगे। सबै कुरा तिनीहरूले दाउदलाई रिपोर्ट दिए। यसपछि हामी तीन अध्यायतिर प्रवेश गरौं। तीन अध्यायले लामो गृहयुद्धको विवरणको निरन्तर जारी राख्छ, जुनले राष्ट्रलाई कमजोर बनाएको थियो। विस्तारै विस्तारै दाउद शक्तिशाली बन्नेछ। अनि अन्तिममा केही कुराको कारणवश अब्नेर दाउदसँग मिल्न आए। दाउदका सेनापति युआबले अब्नेरमाथि सन्देह गरे र आफ्ना भाइ असहायलको हत्याको बदला लिन खोजे। दोस्रो समूह तीन अध्यायको एक पदमा भनिएको छ, साउल र दाउदका घरानाहरूको बीचको युद्ध धेरै दिनसम्म चलिरह्यो। दाउद झन शक्तिशाली हुँदै गए अनि साउलको घराना चाहिँ अझ कमजोर हुँदै गयो। इसरायल राष्ट्रको खराब स्थिति अशान्ति र युद्ध हो। त्यहाँ गृहयुद्ध भएको थियो र त्यहाँ गृहयुद्ध राष्ट्रको शक्ति क्षीण भइरहेको छ, कमजोर भइरहेको छ र दाउद हेब्रोनमा 7.5 वर्षदेखि छन्। 2-5 पदमा भनिएको छ, अनि हेब्रोनमा दाउदको छोराहरू जन्मे। तिनका जेठा छोरा अम्नोन थिए, जसकी आमा गिज्रेली अहिनोन थिइन्। तिनका महिला छोरा किलाब थिए, जसकी आमा कर्मेलका नाबालकी विधवा अबिगेल थिइन्। तिनका साइला छोरा अफसलोम थिए, जसकी आमा गसुरका राजा तल्मैकी छोरी माका थिइन्। कहिली चाहिँ अदोनिया थिए, जसकी आमा हगित थिइन्। थाइला सपत्या थिए, जसकी आमा अबितल थिइन्। अनि कान्छा चाहिँ यत्राम थिए, जसकी आमा दाउदकी स्वास्नी एक्ला थिइन्। यिनीहरू सबै हेब्रोनमा जन्मेका दाउदका छोराहरू थिए। तपाईँ देख्न सक्नुहुन्छ कि दाउदसँग दुई भन्दा धेरै पत्नीहरू थिए। तिनीसँग अरू पत्नीहरू पनि थिए र यसले दाउदको जीवनमा ठूलो समस्या खड़ा गर्नेछ। परमेश्वरले यो बहुविवाहको मंजूर वा स्वीकार गर्नु भएन। यसको परिणाम दाउदले भोगे पनि दाउदका छोरामध्ये एकजना छोरा चाहिँ अब्सालोम थिए। म सोच्दछु कि तपाईँहरू उसको कथासँग राम्ररी परिचित हुनुहुन्छ। पछिबाट हामी देख्नेछौ कि उसले आफ्नो पिता दाउदको विरूद्धमा विद्रोहको अगुवाई गर्दछन्। यो नै छोरालाई दाउदले निश्चय नै आफू पछि उत्तराधिकारीको रूपमा बनाउन चाहन्थे। तर युद्धमा युआबद्वारा नराम्रो गरी मारिए। मित्र, जब अब्सालोम मारिए, दाउदको हृदय टुटियो। तिनी अति नै धेरै दुखी भए। अब्सालोमको आमा को थिए? माका थिइन्, जो गसुरका राजा तल्मैकी छोरी थिइन्। अनि गसुरका राजा को थिए? यदि तपाईँ पछाडि पहिलो समूहल 27:8 पदमा पढ्नुहुन्छ भने तपाईँ देख्नुहुनेछ कि दाउद र उसका मानिसहरूले गसुरीहरू, गिजीहरू र अमालेकीहरूलाई आक्रमण गरी लुटेथे। म विश्वास गर्छु कि यो गराईमा दाउदले गल्ती गरे। उसले यी मानिसहरूलाई मारे, गसुरका राजालाई समेत, र निश्चय नै उसले तिनको छोरीलाई कैदी वा बन्धुवा बनाएर ल्याए। अनि आखिरमा तिनी उसको पत्नी बने। तिनीहरूसँग एक छोरा थियो र यो जवान मानिसले दाउदको विरूद्धमा विद्रोहको अगुवाई गरेथ्यो। मित्र, परमेश्वरले दाउदलाई तिनको यो पापको निम्ति दण्ड दिनुभयो। परमेश्वरले बहुविवाहको स्वीकार गर्नुहुन्न, मंजूर गर्नुहुन्न। यो हामीले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो। अगाडि हामी देख्छौ अब्नेर दाउदसँग मिल्छन्। यो अध्यायले हामीलाई लामो गृहयुद्ध अवधिको बारेमा बताउँछ अनि तपाईँ र मेरो सम्बन्धमा यो त्यति चाखलाग्दो छैन। अब्नेर सौलका आर्मीका सेनाका प्रमुख सेनापति थिए र सौलको छोरा इसबोसेतलाई सिंहासनमा उनले नै राखेका थिए। अनि तिनी वृद्ध व्यक्ति भएकोले र अति नै ठूलो ओहदामा भएकोले तिनी कति पनि जवान राजाको कुरा सुन्न र पालन गर्न तयारी थिएनन्। उसले केही त्यस्तो काम गरे जुन उसले नगर्नु पर्ने थियो। 7-8 पदमा भनिएको छ, अब अय्याकी छोरी रिस्पा नौ भएकी सौलकी उपपत्नी थिइन्। इसबोसेतले अब्नेरलाई सोधे, तिनी मेरा बाबुकी उपपत्नीसँग किन सुत्यौ? यस कुराले अब्नेरले साह्रै रिसाएर भने, के म यहुदाको चाकरी गर्ने कुकुर हुँ? अहिलेसम्म त म तिम्रा पिता सौलको घराना, उनका दाजुभाइहरू र उनका मित्रहरूको भक्त थिएँ र मैले तपाईँलाई दाउदको हातमा दिएर विश्वासघात गरेको छैन। तापनि यस स्त्रीको विषयमा भक्तिहीनताको आरोप लगाउनुहुन्छ। अमित्र, सम्भवत जवान राजा इसबोसेतले अब्नेरलाई हप्काउने काममा सही थिए, तर यो हप्काई अब्नेरलाई मन परेन र तुरन्तै दाउदसँग मिलाप गर्न आरम्भ गरे। 9-11 पदमा भनिएको छ, अब यदि दाउदको निम्ति परमप्रभुले शपथ खाएर गर्छु भन्नुभएको कुरालाई पूरा गर्न म सकेसम्म गर्दिन भने परमेश्वरले म प्रति कठोर व्यवहार गरून्, म साउलको घरानालाई खसाल्न र दाउदलाई दानदेखि बेर्सेबासम्म इसरायल र यहुदामाथि सिंहासनमा बसाल्ने काम गर्नेछु। 11 पद, तिनी अब्नेरसँग साह्रै डराएका हुनाले इस्बोसेतले अरू केही पनि भन्न सकेनन्। अर्को शब्दमा अब्नेरले स्पष्ट रूपले साउलको घरानालाई छोडेर दाउदसँग मिल्ने कुराको आफ्नो इरादा बताए। तिनी दाउदलाई 12 कुलमाथि राजा बनाउन सहायता गर्न गइरहेका थिए। अहिले इस्बोसेतले एक शब्द पनि अब्नेरलाई भनेनन्। तिनी साउलका छोरा थिए, तर तिनीसँग सेनाहरू र तालिमहरू थिएन। तिनी दाजु जोनाथन जस्तो योद्धा पनि थिएनन्। तिनी राजमहलमा हुर्केका बढेका थिए र अहिले तिनी अब्नेरसँग डराए केही विरोधको कुरा गर्नदेखि। 12-13 पदमा भनिएको छ, त्यसपछि अब्नेरले हेब्रोनमा दाउदका यसो भनेर दूतहरू पठाए, यो देश कसको हो, हामी मिलाप गरौं र म सारा इसरायललाई तपाईँ तर्फ ल्याउनलाई सकेसम्म कोशिश गर्नेछु। तब दाउदले यस्तो जवाब पठाए, बेस, म तिमीसँग मिलाप गर्नेछु, तर यो एक शर्तमा कि साउलकी छोरी मिकललाई मौका ल्याएपछि मात्र तिमी मेरो सामु आऊ। मित्र, दाउदले अब्नेरलाई भने, यदि उसले साउलको छोरी मिकल ल्याएपछि मात्र सम्झौता गर्नेछन्। तपाईँले याद होला, मिकल दाउदको पहिलो पत्नी थिए। साउलले तिनलाई दाउदबाट खुसी लगेका थिए। 15-16 पदमा भनिएको छ, यसकारण इस्बोसेतले मानिसहरू पठाएर मिकललाई आफ्ना लोग्ने लेसका छोरा पल्तेल कहाँबाट झिकाए। अब्नेरले तिनलाई घर फर्की जान भनी हुकुम नगरुन्जेल पल्तेल रुँदै रुँदै बहुरिमसम्म मिकलको पछि पछि आए। एब्नेरको प्रस्तावको दाउदले स्वीकार गर्यो। अहिले हामी यो थाहा पाउनेछौ कि अब्नेरले मिलाप वा सम्झौताको कारण दाउद 12 कुलमाथि राजा बन्नेछन्। अगाडि हामी देख्छौ युआबले अब्नेरलाई मार्दछन्। यस समयसम्म युआबले बिर्सेका छैनन् कि अब्नेरले उसको भाइलाई मारेका थिए। 27 पदमा भनिएको छ, अनि जब अब्नेर हेब्रोनमा फर्के तब युआबले उनीसँग एकान्तमा केही कुरा गर्ने निहुमा मूल ढोकाको एकातिर गए र तिनले आफ्ना भाइ असाहेलको बदला लिन अब्नेरलाई भुँडीमा रोपेर मारे। यसरी हामी देख्छौ कि मुआबले आफ्नो भाइको बदला लिए। जब दाउद मुआबले अब्नेरलाई मारेको कुरा सुने उसले यसको कति पनि मंजूर गरेनन्। वास्तवमा दाउदले युआबलाई अति नै भयानक काम गरे भनी दोष लगाए। अब्नेरको मृत्युको सम्बन्धमा उसले अति नै चाकलाग्दो कुरा भने। 33 पदमा भनिएको छ, राजाले अब्नेरको निम्ति यो बिलाको गीत बनाए कि अब्नेर अपराधी भए झै मर्नु पर्यो। किन दाउदले यो भने? यो निश्चय नै कुनै व्यक्तिलाई दिइने अनौठो स्मृति लेख हो। अब्नेर हेब्रोनमा थिए। हेब्रोन शरणको शहरहरूमध्ये एक थियो जहाँ हत्यारा सुरक्षित रहन्थ्यो। त्यस शहरमा युआबले उसलाई छुन सक्दैनथ्यो, तर युआबले बडो चलाकी साथ एकान्त ठाउँमा लगेर उसलाई भने, केही कुरा छ उनीसँग, त्यसपछि उनलाई मारे। अर्को शब्दमा उसलाई बाहिर अर्को ठाउँमा लगे केही कुराकानी गर्ने नियममा र भने, म तपाईँसँग कुरा गर्न चाहन्छु, तिमी एकापट्टिको सेनापति हौ भने म अर्कोतिरको सेनापति। यसरी केही कुरा गर्ने बहानामा शरणको शहरबाट बाहिर लगे र युआबले उसलाई मारे। त्यसकारण दाउले आफ्नो विलाप गीतमा भन्छन् कि अब्नेर मूर्ख जस्तै निच मृत्यु मरे। उसले हेब्रोन छोड्ने काममा मूर्ख काम गरे कि यो तपाईँ र मेरो निम्ति आज सन्देश होइन र प्रत्येक पापीको निम्ति ख्रिस्टमा शरण छ। चाहे कुनै व्यक्ति कति धेरै बुद्धिजीवी व्यक्ति नै किन नहुन्, कति धार्मिक नै किन नहुन्, यदि कुनै व्यक्ति शरणको स्थानबाट बाहिर छ भने तिनी घुमेको आशा रहित अभागी नरकीय दण्डको योग्यको पापी मानिस हो। यदि आज धेरै क्रिस्टियन भनाउँदाहरूको मृत्युपछि दफन क्रियामा सत्यता बताउनु पर्दा प्रचारकले भन्नुपर्नेछ मूर्ख मरेको छ, किनभने तिनी येशु ख्रिस्टमा पूर्ण रूपमा आफैलाई समर्पण गरेको थिएन, जो शरणको स्थान हो। मित्र, के तपाईँ ख्रिस्टमा आश्रित भइरहनु भएको छ? के तपाईँ ख्रिस्टमा शरण लिइरहनु भएको छ?
Hallelujah.
श्रोता अहिले भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपिसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847035679 8470 3569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।